नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
आज 2077 साल मंगसिर 13 गते शनिबार, कार्तिक शुक्ल पक्षको चतुर्दशी तिथि, सन् 2020 नोभेम्बर 28 तारिक।
काया कैरनको साथमा करेन्ट मसला र करेन्ट चिया,
स्वादको झट्का।
काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
जाडोमा कोरोनाको दोस्रो लहर आउन सक्ने भएकाले सावधानी अपनाउन विज्ञको सुझाव। कोरोना महामारी सुरु भएपछि नेपालबाट मास्क निर्यात बढ्यो।
नेकपाको आज बस्ने सचिवालय बैठकमा ओलीले प्रचण्डका राजनीतिक र व्यक्तिगत दुवै प्रश्नको उत्तर दिने ओलीको प्रस्ताव हेरेपछि आउँदो रणनीति तय गर्ने प्रचण्ड नेपाल पक्षको तयारी।
वार्ताको ढोका खोलेर फर्किए भारतीय विदेश सचिव श्रृंगला, परराष्ट्र मन्त्री स्तरीय बैठक पुस पहिलो हप्तासम्म दिल्ली।
इरानका परमाणु वैज्ञानिक फगरी जादेको हत्या, प्रायोजित रूपमा हत्या भएको इरानका विदेश मन्त्रीको प्रतिक्रिया।
र दक्षिण अफ्रिकासँगको पहिलो 2020 क्रिकेटमा इङ्ल्यान्डको जित।
महान्यायाधिवक्ताको कार्यालयको अनुरोध।
जबरजस्ती करणी अर्थात् बलात्कार जघन्य अपराध हो। कुनै पनि महिलाको मन्जुरी नली यौनजन्य क्रियाकलाप गरेमा जबरजस्ती करणी गरेको मानिन्छ।
करकाप, डर, त्रास वा प्रलोभनमा पारी, झुक्काई, अपहरण गरी वा शरीर बन्धक बनाई लिएको मन्जुरीलाई मन्जुरी मानिँदैन।
याद राखौ, 18 वर्ष भन्दा कम उमेरको बालिकाको मन्जुरी लिए करणी गरेमा पनि जबरजस्ती करणी गरेको मानिनेछ। यस्ता कसुर गर्नेलाई जन्म कैदसम्मको सजाय हुन सक्छ।
त्यस्तो अपराध गर्न सहयोग गर्ने, स्थानीय स्तरमा मिलाउने र पीडित वा परिवारलाई लोभ, लालच वा धम्की दिई घटना लुकाउनेलाई पनि सजाय हुने हुँदा यस्ता अपराधमा संलग्न नहुन सबैलाई जानकारी गराइन्छ। जबरजस्ती करणीको बारेमा थाहा पाउने जो सुकैले तुरुन्तै प्रहरीलाई सूचना दिई अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
युनिसेफ सँगको सहकार्यमा महान्यायाधिवक्ताको कार्यालय।
जीवनको सुरक्षा भविष्यको आधार, सूर्य लाइफ इन्स्योरेन्सले सपना गर्ने छ साकार। एक दशक भन्दा बढी देखि निरन्तर तपाईँको सेवामा सूर्य लाइफ इन्स्योरेन्स, तपाईँको भविष्य हाम्रो अभिभार।
स्वास्थ्य विषय अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि नेपाल पोलिटेक्निक इन्स्टिट्युट एनपीआई भरतपुर चितवनमा भर्नाका लागि सुनौलो अवसर।
प्राविधिक शिक्षाको अर्को नाम नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा एसईई उत्तीर्ण गरी सिटिई भित्तिको प्रवेश परीक्षा छुट भएका विद्यार्थीहरूको लागि कृषितर्फ 3 वर्षे बाली विज्ञान र विज्ञान, इन्जिनियरिङ तर्फ सिभिल, इलेक्ट्रिकल, कम्प्युटर र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ।
स्वास्थ्य तर्फ ल्याब टेक्निसियनका साथै प्री डिप्लोमा तहतर्फ 18 महिने भेटेनरी जेटिए विषयमा सीमित सिटका लागि पुनः प्रवेश परीक्षा आवेदन फारम वितरण भइरहेकोले इच्छुक विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति यही मंगसिर 15 गतेसम्म।
थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
फोन 056-572-461,
मोबाइल 98550-60768, 98550-60769।
साना ठुला सबैका लागि, आज भोलि सबैका लागि लगानी गर्छन् अब सारा नेपाली। आजको हजार भोलिको हजारौं हजार आएको छ एनआईसी एसिया ब्याङ्क म्युचुअल फन्ड अन्तर्गत। एनआईसी एसिया डायनामिक डेप्थ फन्ड, जसमा लगानी गर्दा पाइन्छ उच्च प्रतिफल र आवश्यकता बमोजिम रकम भुक्तानी गर्ने सुविधा पनि। न्यूनतम रु 1,000-5,00,000 हरेक नेपालीले लगानी गर्न सक्ने यस म्युचुअल फन्डमा यही मंगसिर 12 गतेदेखि 16 गते भित्र मेरो सेयर तथा सी आस्पा ब्याङ्क मेम्बर्स मार्फत लगानी गरी निरन्तर लाभ लिनुहोस्। सारा नेपालीले लगानी गर्ने यस म्युचुअल फन्डमा तपाईँ छुट्नुहोला नि। एनआईसी एसिया डायनामिक डेप्थ फन्ड।
काया कैरनमा अब खबरको सिलसिला। चिसोयाममा कोरोनाको दोस्रो लहर आउन सक्ने भन्दै विज्ञहरूले चेतावनी दिएका छन्। चिसोमा आरएनए भाइरस वृद्धि हुन सक्ने भएकाले नियमित रूपमा सही तरिकाले मास्कको प्रयोग, भौतिक दूरी र हातको सरसफाईमा ध्यान दिन उनीहरूको सुझाव छ। नेपालमा कोरोनाको पहिलो लहर नसकिँदै दोस्रो लहरमा संक्रमण बढ्न सक्ने उनीहरूको विश्लेषण छ। जाडोयाममा संक्रमणको थोप जोखिम भएकाले यसबाट बच्न अतिरिक्त स्वास्थ्य सावधानी अप्नाउनुको विकल्प छैन। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डाक्टर अनु बास्तोलाले भन्नुभयो, कोविड विरुद्धको खोप आउन समय लाग्ने भएकाले स्वास्थ्य सावधानी अप्नाएर जोखिम समूहमा रहेकालाई सुरक्षित राख्नुपर्छ। कसरी सावधानी अप्नाउने त? विज्ञहरू सही तरिकाले मास्क लगाउन सुझाव दिन्छन्। कोरोना संक्रमणबाट जोगिन मास्कको उचित उपयोग अत्यन्त प्रभावकारी देखिएको छ। मास्क नलगाई कुराकानी गर्दा मुखबाट निस्कने थुकको छिट्टा करिब 6 फिटसम्म जान सक्छ। मास्क लगाएको अवस्थामा भने 2-3 इन्च भन्दा टाढा नजाने भएकाले संक्रमणको जोखिम मास्कले झन्डै 90% घटाउँछ। त्यस्तै दूरी कायम राख्नुपर्छ। अर्को व्यक्तिसँगको न्यूनतम 1 मिटरको दूरी कायम राखे संक्रमित हुनबाट जोगिन सकिन्छ। स्वस्थ देखिने व्यक्तिसँग समेत दूरी कायम राख्नुपर्छ। हात सफा पनि राख्नुपर्छ। हाम्रो शरीरमा धेरैजसो रोग प्रवेश गर्ने माध्यम नै फोहोर हात हो। कोरोना भाइरस मुख्य रूपमा मुख र नाकको माध्यमले शरीरमा प्रवेश गर्छ। हातले बारम्बार मुख छुने, नाक कोट्याउने बानी गर्नु हुँदैन। समय समयमा साबुन पानीले हात धुने वा सेनिटाइज गर्ने बानीले संक्रमण हुनबाट जोगाउँछ। यस्तै संक्रमणबाट जोगिन घर, कार्यस्थल तथा बाहिर कतै बस्दा हावाको ओहोर दोहोर हुने अवस्था सुनिश्चित गर्नुपर्छ। बन्द कोठामा एकजना संक्रमितबाट धेरैमा संक्रमण हुने जोखिम रहन्छ। सुत्ने, बस्ने, काम गर्ने कोठामा निरन्तर स्वच्छ हावाको ओहोर दोहोर हुने व्यवस्था मिलाउनुपर्छ। चिसोमा कोरोनाको दोस्रो लहर आउन सक्ने भएकाले विज्ञहरूले सावधानी अप्नाउन सुझाव दिएका छन्।
आयातित वस्तुकै सूची लामो हुँदै आएको नेपालले कोरोना महामारीपछि फेस मास्क निर्यात पनि गरिरहेको छ। चालू आर्थिक वर्षको साउनदेखि कार्तिकसम्मको पहिलो 4 महिनामा 3,26,000 रुपियाँ बराबरको मास्क निर्यात भएको छ। भन्सार विभागका अनुसार 2,95,17,000 रुपियाँ बराबरको 5,69,360 थान र 5,09,000 रुपियाँ बराबरको 160 किलो फेस मास्क निर्यात भएको हो। नेपालमा उत्पादित फेस मास्क निर्यात हुने देशहरूमा भूटान, फ्रान्स, जर्मनी, जापान, बेलायत, युएई र अमेरिका छन्। मास्क निर्यात हुन थालेपछि सम्बन्ध उद्योगी व्यवसायी उत्साहित भएका छन्। गुणस्तरीय उत्पादनका लागि उनीहरूले आवश्यक मेसिन झिकाउने क्रम पनि बढेको छ। मास्क निर्यात उद्योगी उत्साहित शीर्षकको यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको 19 पेज लामो प्रस्तावले पार्टी विभाजनको आधार खडा गरेको निष्कर्ष निकालेका प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट भने सचिवालयमा केही संयमित जवाब दिने तयारी गर्नुभएको छ। आफू निकटस्थ नेताहरूले तयार पारेको मस्यौदालाई उहाँले हिजो बेलुकी अन्तिम रूप दिनुभएको छ। अर्का अध्यक्ष प्रचण्डका जे लाञ्छना र तथ्यहीन आरोपहरू छन् तिनलाई स्पष्ट पार्ने गरी जवाब आउँछ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो, उहाँले गालीगलौज, लाञ्छना र आरोपहरूलाई खारेज गरिसक्नु भएको छ। त्यसलाई लिखित रूपमै स्पष्ट पार्छु भन्नुभएको छ। जवाब पनि त्यसै गरी आउनेछ। थापाका अनुसार ओलीले आजको बैठकमा पेश गर्ने दस्तावेज मूलत अर्का अध्यक्ष प्रचण्डले उठाएका सवालको जवाब हो। प्रचण्डले राजनीतिक रूपमा लगाएका आक्षेपको जवाब राजनीतिक रूपमै र व्यक्तिगत रूपमा लगाएका आक्षेपको जवाब व्यक्तिगत रूपमै दिने तयारी प्रधानमन्त्री ओलीको छ। मुख्य प्रतिप्रश्नहरू जसमा आधारित छन् ओलीका जवाब भनेर आजका पत्रिकाहरूले बुँदागत रूपमा छापेका छन्। सरकार कसरी संघीयता विरोधी भनेर प्रधानमन्त्री ओलीले प्रश्न उठाउनु भएको छ। सरकारका सामाजिक सुरक्षा लगायतका कार्यक्रम समाजवाद विरुद्ध हो कि आफ्ना नाता गोतालाई व्यवस्थापन गरेर राजसी अवसर दिने काम समाजवाद उन्मुख हो भनेर उहाँले प्रश्न उठाउनु भएको छ। फौजदारी अभियोग पुष्टि भएन भने अभियोग लगाउनेमाथि पनि कानूनको दायित्व हुँदैन र भनेर उहाँले जवाब तयार पार्नु भएको छ। विभिन्न ठाउँमा भइरहेका गुटका भेला पार्टीको कुन विधि र पद्धतिका आधारमा भन्ने प्रश्न पनि उहाँको जवाफी प्रस्तावमा हुनेछ। सचिवालयमा छलफलमा रहेका दस्तावेज तल्ला कमिटीमा पठाउनु विभाजनमुखी मनोवृत्ति होइन भन्ने प्रश्न पनि उहाँले आफ्नो प्रस्तावमा उठाउने तयारी गर्नुभएको छ। प्रचण्ड र माधव नेपाल पक्षले ओलीको प्रस्ताव हेरेपछि आउँदो रणनीति तय गर्ने तयारी गरेका छन्।
भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाको 2 दिने नेपाल भ्रमणसँगै नेपाल भारत बीचको उच्चस्तरीय राजनैतिक भ्रमणको बाटो खुला भएको छ। नेपाल भारत सीमा विवादका कारण झण्डै 7 महिनादेखिको संवादहीनता अन्त्यसँगै अब दुई देशबीच समस्या समाधान गर्ने विषयले सकारात्मक मोड लिएको छ। राष्ट्रपति र प्रधानमन्त्री स्तरको भ्रमणको बाटो खुल्ने गरी अबको 2 हप्तापछि परराष्ट्र मन्त्री स्तरीय बैठक दिल्लीमा हुने निश्चित भएको छ। भारतीय विदेश सचिव श्रृङ्गलाले नेपालका परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीलाई भारतीय केन्द्रीय समकक्षी एस जयशंकरको सन्देशसँगै भ्रमणको निम्त समेत दिनुभएको छ। पुसको पहिलो हप्तासम्म दुई देशको संयुक्त आयोगको बैठक दिल्लीमा हुने निश्चित भएसँगै उच्च तहबाट सीमा विवादको विषयमा छलफल हुनेछ। परराष्ट्र मन्त्री गेवालीले पनि पुसको पहिलो हप्ता हुने संयुक्त आयोगको बैठकमा नेपाल र भारतबीच देखिएको सीमा विवादको विषय हल गर्न बैठकमा कुरा राख्ने बताउनु भएको छ। भारतसँग सीमा समस्या समाधानका लागि नेपालले सीमा अध्ययन समिति गठन गरेर ऐतिहासिक प्रमाण समेत जुटाएर राखेको छ। भारतसँग वार्ता हुँदा नेपालले ऐतिहासिक तथ्यका आधारमा वार्ता गर्नेछ। नेपालले सन् 1816 सुगौली सन्धिमा भएको ऐतिहासिक नक्सालाई पनि आधार बनाएर तथ्य पेश गर्ने तयारी गरेको छ।
काया कैरनमा शेयर बजारको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सुरक्षित गर्भपतन सम्बन्धी कानूनी व्यवस्था,
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन अनुसार देहायको अवस्थामा गर्भवती महिलालाई सुरक्षित गर्भपतन गर्न पाउने अधिकार हुनेछ।
गर्भवती महिलाको मञ्जुरीले 12 हप्तासम्मको गर्भ,
गर्भवती महिलाको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भने इजाजत प्राप्त चिकित्सकको राय भई त्यस्ती महिलाको मञ्जुरीले 28 हप्तासम्मको गर्भ,
जबरजस्ती करणी वा हाडनता करणीबाट रहन गएको गर्भ, गर्भवती महिलाको मञ्जुरीले 28 हप्तासम्मको गर्भ,
एचआईभी वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मञ्जुरीमा 28 हप्तासम्मको गर्भ,
गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रूणमा खराबी रहेको, वंशाणुगत खराबी वा अन्य कुनै कारणले भ्रूणमा अशक्तता हुने अवस्था रहेको भन्ने उपचारमा संलग्न स्वास्थ्य कर्मीको राय बमोजिम गर्भवती महिलाको मञ्जुरीमा 28 हप्तासम्मको गर्भ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र आइपास नेपालद्वारा जारी सन्देश।
ए दीपक, सुन त।
के भयो दीपक? भन त,
बिर्तामोट झापामा रहेको बीएनसी हस्पिटल र पूर्वाञ्चल क्यान्सर हस्पिटलले त अर्को नयाँ चमत्कार गर्यो नि। हिजोसम्म मुटुका बिरामीहरूले साह्रै दुःख पाएर उपचार गर्न दिल्ली, मुम्बई, भेल्लोर, चेन्नई जानु पर्थ्यो, अब त्यता जानु नपर्ने भयो नि दीपक। हो नि दीपक, त्यो हस्पिटलमा त भारतको चेन्नईमा रहेको फोर्टिज हस्पिटलबाट र नेपालकै मुटु रोग विशेषज्ञ तथा अनुभवी डाक्टरहरूबाट खोजी सेवा सुरु भएको छ। यस हस्मा त एसियामै पहिलो चोटि ल्याएको अमेरिकाको जी कम्पनीको भिभीटी 95 फोर्ड इको र टीईको बाट मुटुको जाँच गरिन्छ। यसबाट ठुलो मान्छेको, बच्चाको, नवजात शिशु लगायत पेटमा भएको शिशुको समेत इको गरिन्छ र स्ट्रेन इमेजिङबाट मुटुको रक्त नलीमा रगत सञ्चार कम भएको पनि पत्ता लगाउँछ नि। अनि सुन त, त्यस हस्पिटलमा त नेपालकै उत्कृष्ट र अत्याधुनिक टिएमटी हल्टर, एबीपीएम पनि उपलब्ध छ नि। त्यति मात्र कहाँ हो र दीपक, हार्ट अट्याक भएको बिरामीलाई त जर्मनीमा बनेको अत्याधुनिक सिमन्स कम्पनीको 4D क्याथल्याबबाट तुरन्त उपचार गरिन्छ नि। अनि पेरिफेरल एन्जियोग्राफी पनि हुन्छ र मुटुको रक्त नलीमा रगत सञ्चार ब्लक भएकोमा जाली लगाई रक्त प्रणाली पुनः सञ्चालनमा ल्याउने उपकरण एन्जियोप्लास्टी पनि गरिन्छ नि। हो त नि दीपक, अनि अरू पनि त छ। सुन न, मुटु नचलेको अवस्थामा पर्मानेन्ट पेसमेकर, मुटुबाट पानी निकाल्नको लागि पेरिकार्डियोसेन्टेसिस, मुटुमा प्वाल बन्द गर्नको लागि एएसटी क्लोजर र पीडीए क्लोजर लगायत मुटु रोगको सबै प्रकारको डायग्नोसिस तथा उपचार त्यस अस्पतालमा सुलभ तथा सहुलियत तरिकाले सेवा दिँदैछ नि। त्यहाँ त अत्याधुनिक सिसियु र कार्डियोलोजी वार्डको सेवा पनि छ। हाम्रा वरिपरिका बिरामीहरूलाई पनि त्यही जानुहोस् भन्नुपर्छ है दीपक।
हुन्छ हुन्छ दीपक।
बीएनसी टिचिङ हस्पिटल, बिर्तामोड झापा, सम्पर्क 023-542-242-545-566, मोबाइल 9800100825, 9851-73402।
थोरै बचत धेरै कायदा, बिमाका सन् फाइदा।
सरकारी स्वामित्व र बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बिमा संस्थान।
जीवन बिमाका लागि आजै राष्ट्रिय बिमा संस्थान रामशाह पथ काठमाडौँ वा नजिकैको शाखामा सम्पर्क गरौँ।
आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनका क्रममा महिला श्रमिकले भोग्नु पर्ने समस्या अनगिन्ती छन्।
तोकिएको समय भन्दा बढी काम लगाउने, श्रम शोषण गर्ने, यौन दुर्व्यवहार गर्ने नेपाली महिला श्रमिकले विदेशमा भोगिरहेका मुख्य समस्या हुन्।
यस्ता समस्या पर्दा चुप लागेर बस्नु हुँदैन, काम गरिरहेको देशको नेपाली दूतावासमा उजुरी गर्नुपर्छ। यस्ता समस्या समाधानका लागि सम्बन्धित देशमा विभिन्न गैर सरकारी संस्थाले पनि काम गरिरहेका हुन्छन्। ती संस्थामा पनि उजुरी दिन सकिन्छ।
विदेशमा मात्र होइन यस्तो उजुरी नेपालमा पनि गर्न सकिन्छ। वैदेशिक रोजगार बोर्ड वैदेशिक रोजगार विभागमा उजुरी गर्दा तपाईँले भोगेको समस्या समाधान गर्न सहयोग पुग्छ।
हिंसा र दुर्व्यवहार विरुद्ध आजै बोलौं।
जुन्ता क्लब काठमाडौँको महिला हिंसा विरुद्धको 16 दिने अभियानमा FNCCI, ILO, IOM, पौरखी थाई एमबीसी र कुमारी बैंकको सहकार्य।
उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। काया कैरनमा यतिन्जेल हामीले जाडोमा कोरोनाको दोस्रो लहर आउन सक्ने भएकाले सावधानी अपनाउन विज्ञको सुझाव नेकपाको आज बस्ने सचिवालय बैठकमा ओलीले प्रचण्डका राजनीतिक र व्यक्तिगत दुवै प्रश्नको उत्तर दिने वार्ताको ढोका खोलेर फर्किए भारतीय विदेश सचिव श्रृंगला लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। सरकार ले असोज मसान्तसम्म कोरोना रोकथाम नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता बापत 66,87,00,000 रुपियाँ पठाएको बताए पनि स्वास्थ्यकर्मीले भने समयमै भत्ता पाउन सकेका छैनन्। अस्पतालले समयमै भत्ता उपलब्ध गराउन नसक्दा स्वास्थ्यकर्मी मर्कामा पर्दै आएका हुन्। कोरोना रोकथाम नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पठाएको जोखिम भत्ता केही अस्पतालले उपलब्ध नगराएको गुनासो आएको भन्दै त्यस्ता गुनासोको तत्काल सम्बोधन गर्न मन्त्रालयले अस्पताललाई निर्देशन दिएको छ। हिजो सबै अस्पताललाई पत्राचार गर्दै तत्काल जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन थप निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो।
शेयर बजारमा नेप्से परिसूचक र कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ। कोरोना भाइरसको संक्रमणले निम्त्याएको परिस्थितिले सबै आर्थिक क्षेत्रमा प्रभाव परिरहेको बेला शेयर बजारमा भने किन लगानी बढ़िरहेको हो भनेर साथी टेकमान साक्यले शेयर विश्लेषक दिलीप पुनकर्मीलाई सोध्नु भएको छ।
सबैभन्दा सकारात्मक कुरा बजारको लागि भनेको चाहिँ अहिले पैसा चाहिँ सजिलै र सहजै पाइएको छ। अरू ठाउँमा चाहिँ हाम्रो आर्थिक गतिविधिहरू र अवसरहरू चाहिँ एकदम संकुचित भएको छ। अहिले हामी केही काम गरेर ल यता अलिकति पैसा लगाउँ अथवा यसरी गरौँ भने पनि त्यो अवसरहरू हामीसँग अहिले कम छ। प्रविधिको प्रयोग गरेर अनलाइनबाट मोबाइलबाटै अथवा ल्यापटपमा बसेर सजिलै चाहिँ सेयर किनबेच गर्न सक्ने भएको छ। त्यसले हाम्रो बजारमा पहुँच सजिलो भएको छ र कारोबार गर्नमा पनि सहज आएको छ। बजार घट्ने क्रम र बढ्ने क्रम चाहिँ एउटा चक्र हुन्छ, त्यसलाई चाहिँ हामीले बुल र बियरको चक्र भन्छन्। बियरिस चक्र चाहिँ 4 वर्ष पुरा भएको पार गरेको छ। त्यो बियरिस चक्र पुरा भयो भन्ने एउटा मानिसहरूको सोच पनि हो। अब बजार चाहिँ धेरै घट्दैन अथवा चाहिँ बजार अब बढ्छ भन्ने सकारात्मक मानसिकता र आत्मविश्वासले पनि यो बजारलाई चाहिँ अझ माथि जानलाई चाहिँ सहयोग पुऱ्याएको हो कि जस्तो चाहिँ देखिन्छ।
कोरोना भाइरसको संक्रमणका बावजुद आर्थिक चहल पहल चाहिँ अलिकति खस्किएको छ, कारोबार कम भएको छ भनिरहँदाखेरि चाहिँ कारोबार गर्ने मान्छेहरूको चाहिँ मनोभावना कसरी बढ्यो शेयर बजारमा?
किनभने अरू क्षेत्रमा आर्थिक गतिविधिहरू आर्थिक अवसरहरू त कम भयो। वैकल्पिक उपायको रूपमा शेयर बजारमा उनीहरूले अवसर देखे, हातमा पैसा छ, पैसा के गर्ने भन्दा चाहिँ ल अलिकति लगानी गरौँ, अलिकति शेयर बजारमा कारोबार गरी हेरौँ भन्ने हिसाबले पनि पैसाहरू यता आएको हुनसक्छ।
जस्तै अब यसअघि 1881 जुन एउटा रेकर्ड थियो त्यो रेकर्ड ब्रेक गर्दै चाहिँ 1893 पुगेको छ। अहिले जति पनि आत्मविश्वास छ, जति पनि यो प्रति आकर्षण बढिरहेछ तपाईँले नै भन्नुभयो, र एउटा वैकल्पिक बाटोको रूपमा यसलाई प्रयोग गरिएको छ, यसलाई कायमै राख्नको लागि के गर्नुपर्छ उनीहरूलाई निराश हुनबाट बचाउनको लागि?
बजारलाई चाहिँ अझै राम्रो होस्, बजार धेरै नखटोस्, अझ अलिकति बढोस् भन्ने हेर्ने हो भने अहिलेकै जस्तो पैसा सहजै रूपमा उपलब्ध हुनु पर्यो। बजारमा अहिले कारोबार गर्दाखेरिको लागतहरू, दलालको कमिसनहरू, नेप्सेको कमिसनहरू, सेभनको कमिसनहरू त्यसमा पुनरावलोकन गर्नु पर्यो। सँगसँगै सेयरहरू जति समयमा आउनु पर्ने हो त्यो समयमा आउनु पर्यो, भुक्तानीहरू समयमा आउनु पर्यो। मान्छेलाई चाहिँ यहाँ चाहिँ सजिलै केही आर्थिक उपार्जन गर्न सक्छु, केही लगानी गर्यो भने त्यो जोखिम बराबरको रूपमा प्रतिफल प्राप्त हुन्छ भन्ने कुराहरू चाहिँ विश्वस्त बनाउँदै लान सक्यो भने वैकल्पिक मात्र होइन मूल आर्थिक उपार्जनको माध्यम पनि शेयर बजार हुन सक्छ भन्ने कुरा चाहिँ देखाउन सकिन्छ।
यो अझै बढ्ने अर्थात् घट्ने सम्भावनालाई कसरी मूल्याङ्कन गर्न सकिन्छ?
हाम्रो अर्थतन्त्र सकारात्मक अथवा त्यति राम्रो देखिँदैन। अरू क्षेत्रमा विकल्प अलिकति राम्रो हुने बित्तिकै केही अल्पकालीन रूपमा छिर्नु भएका साथीहरू निक्लिनु हुनेछ पक्कै पनि। त्यो बेलामा एउटा बजारमा दबाब आउन सक्छ। हाम्रा सूचीकृत कम्पनीहरूका आर्थिक तथ्याङ्कहरू, आर्थिक वित्तीय विवरणहरू, उनीहरूको लाभांश क्षमता, उनीहरूको मुनाफाहरू राम्रो हुँदै गयो भने बजारले अझै पक्कै पनि सकारात्मक लिन्छ। होइन, सूचीकृत कम्पनीहरूमा चाहिँ प्रतिफल कम आउने, लाभांश कम आउने, लगानीमा प्रतिफल नहुने तर मूल्य मात्रै बढ्ने हुन थाल्यो भने त्यसले कुनै न कुनै बिन्दुमा पुगेर फेरि बजारलाई केही संकुचित पनि बनाउन सक्छ।
अन्तिममा चाहिँ जस्तै अब यो शेयर बजारमा चाहिँ परिसूचक र कारोबारमा चाहिँ नयाँ रेकर्ड कायम गर्नुले चाहिँ के संकेत गर्छ, यसको अर्थ के रहन्छ?
नेपालको सन्दर्भमा परिसूचक इन्डेक्सै ट्रेड नहुने हुनाले त्यो परिसूचक ठुलो कुरा होइन। मुख्य रूपमा भनेको त कम्पनी र त्यसको मुनाफा हो, तर त्यो परिसूचक घट्नु र बढ्नुले चाहिँ कारोबारी अथवा लगानीकर्ता अथवा संलग्नहरूलाई चाहिँ त्यसको मानसिकता चाहिँ सकारात्मक र नकारात्मक हुन्छ। बजारको परिसूचकले नै लगानीकर्ता अथवा कारोबारीहरूको नाफा घाटा अथवा सम्पत्ति चाहिँ पूर्ण रूपमा निर्धारण हुने, उसले घाटै बेहोर्ने अथवा नाफै कमाउने चाहिँ होइन।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ काया कैरन, हामीसँग खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
नमस्ते बाबु, हात धुने ठाउँ यतापट्टि छ है?
अहो कस्तो राम्रो, साबुन पानी र सेनिटाइजर पनि रहेछ। कुखुरा त निकै रहेछन् नि, लोकल कुखुरा हो?
हो बाबु, पाल्न पनि सजिलो हुने, मूल्य पनि राम्रो आउने। कोरोनाले हात लाग्नै छाड्यो, घरमा त्यत्तिकै बस्ने कुरा भएन, फुर्सदमा करेसा बारीमा तरकारी लगायो, कुखुरा पाल्यो।
राम्रो नि भाउजू, अति राम्रो। घर खर्च पनि चल्ने, अलिअलि पैसा पनि खेलाउन पाइने। कोरोनाले बाहिर काम गर्न पनि जोखिम छ, आफ्नो करेसा बारी खेतीपाती गर्नलाई त के को डर भएर, सुरक्षा पनि पैसा पनि।
कोरोना प्रभावित समुदाय र परिवारलाई आय आर्जन र जीविकोपार्जनका लागि स्थानीय सरकारले विभिन्न योजना र कार्यक्रम ल्याएका छन्। यस्ता कार्यक्रमहरूबारे नजिकको वडा कार्यालयमा सोध्ने र चासो राख्ने गरौँ।
सार्वजनिक निकायका काम कारबाही बारे सूचना पाउनु तपाईँको अधिकार हो।
खाद्य सुरक्षा र दिगो जीविकोपार्जनका लागि सामरी उत्थान सेवा र फेलमा नेपालको सहकार्य।
जैविक विविधता संरक्षणमा महिला तथा विपन्न वर्गको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न र गराउन अग्रसर हो।
अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो रेडियो नेटवर्कद्वारा जारी सन्देश।
हाइजेनिक टेस्टी एन्ड फ्रेस त्रिमूर्ति इंडस्ट्रीज प्राइवेट लिमिटेड रूपन्देही बुटवलद्वारा उत्पादित करेन्ट चिकन मसला, सब्जी मसला, चाउमिन मसला, मोमो मसला, चाट मसला, गरम मसला र अन्य विभिन्न मसलाहरू। करेन्ट मसला, स्वादको झट्का।
सिधा कुरा प्रश्न विचार काठमाडौँमा 90 मेगाहर्ज उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। भारतको जम्मू कश्मीरमा भएको गोली हानाहानमा हिजो भारतीय सेनामा कार्यरत दाङको तुलसीपुरका एक युवकको ज्यान गएको छ। रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा गोली लागेर सेनाका नायक प्रेमबहादुर खत्री र राइफलम्यान सुखबीर सिंहको ज्यान गएको हो। पाकिस्तानको तर्फबाट चलेको गोली लागेर गम्भीर घाइते दुवैको ज्यान गएको भारतीय रक्षा मन्त्रालयले पुष्टि गरेको छ। भारतको सीमा सुरक्षामा खटिएर मारिएका 30 वर्षका प्रेमबहादुर खत्री दाङको तुलसीपुर 9 बेलुवाका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि आज मतदान हुँदैछ। अन्तिम समयसम्म सहमतिको प्रयास गरिए पनि सफल हुन सकेन। महासंघका 64 पदमा चुनाव हुन लागेको हो। महासंघका उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर कुमार प्रधानले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिई आफ्ना प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचन निष्पक्ष ढंगबाट होस् भन्ने तयारी गरिएको छ। महासंघकी अध्यक्ष भवानी राणाले भन्नुभयो, स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर निर्वाचन हुनेछ। आज राति अबेरसम्मै मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको पनि उहाँले जानकारी दिनुभयो। निर्वाचनमा 1110 मतदाता छन्।
अब विदेशको खबर। इरानका परमाणु वैज्ञानिक मोहसिन फाखरीजायदको हत्या भएको छ। फाखरीजायदको राजधानी तेहरान नजिकैको सहर अफसाडमा हत्या भएको इरानको रक्षा मन्त्रालयले पुष्टि गरेको हो। उसको कारमा बम हमला गरी हत्या गरिएको खबरमा उल्लेख छ। बम हमलापछि घाइते भएका उहाँलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको थियो। इरानका विदेश मन्त्री मोहम्मद जरिफले फाखरीजायदको हत्याको निन्दा गर्दै प्रायोजित रूपमा हत्या भएको प्रतिक्रिया दिनुभएको छ। इरानको परमाणु हतियार कार्यक्रममा फाखरीजायद शीर्ष नेतृत्वकर्ता मानिनुहुन्छ। इरानले उहाँको हत्यामा इजरायलको संलग्नता रहेको आरोप लगाएको छ, तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले अहिलेसम्म आरोपको कुनै टिप्पणी गरेको छैन।
अब खेल खबर। नेपाल फिफा वरियतामा एक स्थान तल झरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल 171 स्थानमा रहेको छ। यसअघि नेपाल 170 स्थानमा थियो। नेपालले 968 अङ्क हासिल गरेको छ। दक्षिण एसियामा भारत 104 स्थानमा छ भने मालदिव्स 155 स्थानमा रहेको छ। बंगलादेशले 3 स्थान सुधार गरेको छ। बंगलादेश 184 स्थानमा छ। भूटान 189 स्थानमा रहेको छ। पाकिस्तान 200 स्थानमा रहेको छ भने बेल्जियम शीर्ष स्थानमा छ। फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन्।
घरेलु टिम दक्षिण अफ्रिकासँगको पहिलो 2020 क्रिकेट इङ्ल्याण्डले जितेको छ। राति भएको खेलमा इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई 5 विकेटले हराएको हो। केप टाउनमा दक्षिण अफ्रिकाले दिएको 180 रनको लक्ष्य इङ्ल्याण्डले 19 ओभर 2 बलमा 5 विकेट गुमाएर पूरा गर्यो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले 20 ओभरमा 6 विकेट गुमाएर 179 रन बनाएको थियो। जितसँगै इङ्ल्याण्डले 3 खेलको श्रृङ्खलामा 1-0 अग्रता बनाएको छ। दुई टिम बीचको दोस्रो खेल भोलि हुनेछ।
काया कैरनमा अब केही खबर संक्षेपमा। रुकुम पश्चिमको 8 बिस्कोट नगरपालिकामा जन्ती बोकेको जीप पल्टिँदा 4 ज्यान गएको छ। हिजो बेलुकी भएको दुर्घटनामा 8 बिस्कोट नगरपालिका 8 कलिबान नेपाली, आइते चनारा, गोरे नेपाली र सार्के नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। गम्भीर घाइते लालबहादुर नेपालीको 8 बिस्कोट नगर अस्पतालमा उपचार भइरहेको छ। 8 बिस्कोट नगरपालिका 8 दाजेबाट जन्ती लिएर घारी खोला फर्किरहेको रायक ज 589 नम्बरको जीप दाजेमा पल्टि हो।
एक तोला सुन दिने तमसुक बनाएर किशोरी बलात्कारको घटना गाउँमै मिलाएको आरोपमा बैतडीमा 2 पक्राउ परेका छन्। सिगास गाउँपालिकाकी 18 वर्षकी किशोरीको बलात्कारपछि गर्भपतन गराएको घटना मिलापत्र गराएको आरोपमा सिगास तीनका मनोज सिंह धामी र अमर धामीलाई पक्राउ गरिएको डीएसपी नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो।
रूपन्देही र कास्कीका नागरिकको लगानीमा 25 मेगावाट विद्युत उत्पादनको काम थालिएको छ। बुटोल स्थित भिजन लुम्बिनी कम्पनी लिमिटेडले सेती नदी जलविद्युत आयोजना निर्माण थालेको हो।
पालिकामा प्रमुख प्रशासकीय प्रमुख सरुवाको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागि छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गर्दै गरेको कर्मचारीको सरुवा सम्बन्धी नयाँ मापदण्डमा केही अधिकार प्रदेशलाई हस्तान्तरण गर्न प्रस्ताव गरिँदैछ।
कोरोना संक्रमणका कारण सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित बन्यो। पर्यटक स्थल आसपास बस्ने स्थानीय यसबाट प्रत्यक्ष प्रभावित बनेका छन्। नेचर गाइड पनि मर्कामा परेका छन्। उनीहरू धेरैजना अहिले बेरोजगार भएका छन्।
म्याग्दीको दुर्गम गाउँमा सड़क पुर्याउन कहाली लाग्दो भीर फुटाएर ट्र्याक खोल्न थालिएको छ। रघुगंगा गाउँपालिका वडा नम्बर 4 दर्मिजा, 7 चिमखोला र 8 कुइने मंगलेका बस्तीलाई सड़क सञ्जालसँग जोड्न डरलाग्दो भीर फुटाउन थालिएको हो।
सरकारले 13 पालिकामा औद्योगिक ग्राम घोषणाको स्वीकृति दिएको छ। आर्थिक वर्ष 2077-78 130 औद्योगिक ग्राम घोषणा गर्ने सरकारको नीति अनुसार प्रक्रिया पूरा गरेका 13 प्रस्ताव स्वीकृत भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
कतै बिजुलीका पोल गाडिएका छन् तर तार तानिएको छैन। कतै पोल, तार र ट्रान्सफर्मर लगायतका सामान बाटामा असरल्ल छन्। कुनै ठाउँमा पोल गाडेर तार तानेको भए पनि बिजुली बलेको छैन। बजाङका प्राय गाउँमा 2 वर्षदेखि यस्ता दृश्य जताततै देखिन्छन्।
नेपालको विद्युत प्रसारण र वितरण लाइन प्रणालीको आधुनिकीकरणका लागि एसियाली विकास बैंकले 17.16 अर्ब रुपियाँ सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ। अधिकांश स्थानमा राष्ट्रिय प्रसारण लाइन मार्फत विद्युत पुगे पनि त्यस्तो गुणस्तर सुधार र भविष्यको थप माग सम्बोधन गर्ने गरी विद्युत लाइनको आधुनिकीकरण गर्न यो ऋण दिन लागि एडीबीले जनाएको छ।
रसुवागढी नाकाबाट हुने आयात घटेको छ। चालू आर्थिक वर्षको पहिलो चौमासिकमा रसुवागढी नाका हुँदै 3,73,04,86,000 मूल्य बराबरको सामान आएको छ।
काया कैरनमा अब पालो आयो उखानको।
पानी फारू नगर्नेको हात फारू हुँदैन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको काया कैरन सक्नु अघि मुख्य खबर फेरि एकपटक।
जाडोमा कोरोनाको दोस्रो लहर आउन सक्ने भएकाले सावधानी अपनाउन विज्ञको सुझाव। कोरोना महामारी सुरु भएपछि नेपालबाट मास्क निर्यात बढ्यो।
नेकपाको आज बस्ने सचिवालय बैठकमा ओलीले प्रचण्डका राजनीतिक र व्यक्तिगत दुवै प्रश्नको जवाफ दिने ओलीको प्रस्ताव हेरेपछि आगामी रणनीति तय गर्ने प्रचण्ड नेपाल पक्षको तयारी।
वार्ताको ढोका खोलेर फर्किए भारतीय विदेश सचिव श्रृङ्गला। परराष्ट्र मन्त्री स्तरीय बैठक पुस पहिलो हप्तासम्म दिल्लीमा हुने।
इरानका परमाणु वैज्ञानिक फगरी जादेको हत्या, प्रायोजित रूपमा हत्या भएका इरानी विदेश मन्त्रीको प्रतिक्रिया।
र दक्षिण अफ्रिकासँगको पहिलो 2020 क्रिकेटमा इङ्ल्यान्डको जित।
अब कार्टुन, आज हामीले रविन्द्र मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौं। नेपालमा भ्रष्टाचार बढेको भन्ने प्रतिवेदन र प्रधानमन्त्रीको सुशासन तथा विकास बारेको भाषणसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्री एउटा सभामा औंला ठाडो पार्दै भाषण गर्दै हुनुहुन्छ। पछिल्लोतिर उहाँको कोटमा भ्रष्टाचारमा नेपाल एसियामै नम्बर एक लेखिएको कार्ड झुन्डिएको छ। त्यो कार्डमा पटका पनि छ, पटका विस्फोट हुन लागिसकेको छ। तर त्यसको वास्तै नगरी प्रधानमन्त्री त्यहाँ अगाडि सुन्नेहरूलाई हँसाउँदै भाषण गर्दै हुनुहुन्छ, नेपाल छिट्टै विकासशील राष्ट्रको सूचीमा उक्लँदैछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै मदन र मिलन विदा माग्छौ। काया कैरन सुन्नुभएकोमा तपाईँलाई धन्यवाद। उज्यालो मोबाइल र अनलाइनमा प्रसारण भइरहेका रेडियो र अनलाइनका सामग्री भाइबरमा पनि उपलब्ध छन्। चिसोमा कोरोनाको जोखिम झन बढ्ने भएकाले घर बाहिर निस्कँदा मास्क लगाउन र भौतिक दूरीको ख्याल गर्न नबिर्सौं। नमस्कार।